यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा बैठक, गोष्ठी र जमघटका कार्यक्रम नगर्न सरकारी तथा गैर सरकारी संघ संस्थालाई स्वास्थ्य मन्त्रालयको आग्रह। आज थप 360 जनामा कोरोना भाइरसको संक्रमण, 5 जनाको कोरोना संक्रमणबाट मृत्यु। आगामी भादो 1 गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने अवस्था बनि नसकेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेवडाको भनाई। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरूको भोलि निर्वाचन हुने। र लेबनानको राजधानी बेरूतमा भएको विस्फोटमा गम्भीर लापरवाही भएको भन्दै सरकारका काम कार्यवाही प्रति नागरिकहरूको तीव्र आक्रोश। अब समाचार विस्तारमा। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर युवराज खतेवडाले तत्काल लकडाउन नहुने बताउनु भएको छ। नेपाल सरकार मन्त्री परिषदको गत सोमबारको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री डाक्टर खतेवडाले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको तर जोखिमयुक्त क्षेत्रहरू भने सील गर्न सक्ने बताउनुभयो। मन्त्री डाक्टर खतेवडाले कोरोना भाइरस संक्रमणका कारण विभिन्न ठाउँमा लकडाउन भए पनि चैत्र 11 गते जारी भएको जस्तो मुलुकभर तत्काल लकडाउन नहुने स्पष्ट पार्नुभयो।
मुलुकव्यापी रूपमा हामी अहिले नै नेपाल सरकारले सबै लकडाउन, फेरि हामीले चैत्र 11 गतेबाट लकडाउन भनेर जसरी गएका थियौँ त्यो विधिबाट जानेतर्फ अहिले सरकारले केही पनि सोचेको छैन। त्यसो हुनाले अहिले नै हामी त्रसित भएर फेरि पूर्ण लकडाउन हुन्छ कि भनेर जानुपर्ने स्थिति छैन। मात्रै कुरो के हो भने हामीले आफू संक्रमित हुने डर आफूसँग राखे, आफूले अरूलाई पनि संक्रमित बनाइन्छ है थाहा नपाइकन भन्ने कुरा राख्यो भने फेरि हामी त्यो स्थितिमा पुग्नै पर्दैन। जुन जिल्लाहरूमा कोरोना संक्रमणको अब अवस्था शून्य भइसक्यो त्यहाँ अलिक उग्लो गरेर जाने, जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तहको रूपमा होस् या जिल्लाको रूपमा होस् कडाइका साथ जाने, र कतिपयले त लकडाउनै पनि गर्नुभएको छ। यो हामीले देखेकै कुरा हो। म नेपाल सरकारको तर्फबाट के पनि आह्वान गर्छु भने केही दिन अति आवश्यक छैन भने, कुनै किसिमको अति जरुरी नै कुनै कुरा छैन भने अहिले सार्वजनिक सेवा लिने कुरामा पनि हामी हतार नगरौँ।
संचार मन्त्री डाक्टर खतेवडाले जोखिम नरहेका क्षेत्रमा खुक्लो गर्दै जाने र जोखिमयुक्त क्षेत्रहरूमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले समेत आवश्यक निर्णय लिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुहुँदै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। आगामी भादो 1 गतेदेखि संचालनमा आउने भनिएको लामो दूरीका सार्वजनिक यातायात तथा हवाई उडानबारे संचारकर्मीको जिज्ञासामा संचार मन्त्री डाक्टर खतेवडाले हाल संचालन गरिसक्ने अवस्था बनि नसकेको स्पष्ट पार्नुभयो। संचार मन्त्री डाक्टर खतेवडाले सार्वजनिक यातायात तथा हवाई उडान सञ्चालनका विषयमा कोविड 19 संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठक तथा आगामी मन्त्री परिषदको बैठकमा छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो। सरकारले निजी तथा सरकारी रुग्ण उद्योगका समस्या र सञ्चालन उपायबारे मोडालिटी सहितको अध्ययन प्रतिवेदन पेश गर्न पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वमा 6 सदस्यीय कार्यदल गठन गरेको छ। नेपाल सरकार मन्त्री परिषदको गत सोमबारको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री डाक्टर युवराज खतेवडाले मन्त्री परिषदले बेरोजु, फरचोट, मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई 2 वर्षका लागि मनोनयन गर्ने र स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डाक्टर सैनेन्द्र राज उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। सरकारले नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत मौजूदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी 7 राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गर्नुका सँगै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना र कार्यक्रमहरू कार्यान्वयन गर्न 42 जना राजपत्रांकित अधिकृतहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि संचार मन्त्री डाक्टर खतेवडाले जानकारी दिनुभयो। यसै गरी सरकारले शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना र कार्यक्रम सञ्चालनका लागि राजपत्रांकित पदका 292 अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदले प्रशासकीय अदालत नियमावली 2076 र वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली 2077 स्वीकृत गर्ने तथा सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजनाको सुरंग निर्माण कार्यको नक्सा स्वीकृत गर्ने निर्णय गरेको संचार मन्त्री डाक्टर खतेउडाले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु उपत्यकाका सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाहरूलाई कुनै पनि बैठक गोष्ठी तथा जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ। काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढ़न थालेपछि मन्त्रालयले कार्यालयमा हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले समयमा सावधानी अपनाएर संक्रमण नियन्त्रण गर्न नसके उपचारका लागि अस्पतालको बेड तथा अन्य उपकरणको अभाव हुन सक्ने चेतावनी समेत दिनुभयो।
काठमाडौँमा संक्रमणको दर बढेको छ, हामीलाई धेरै अप्ठ्यारो परिस्थिति तयार भएको छ। सरकारी सामुदायिक तथा निजी अफिसहरूमा बैठक गोष्ठी सेमिनार तथा अन्य जमघट तुरन्त बन्द गर्न नमिल्ने भए भर्चुअल्ली गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गर्दछ। काठमाडौँ उपत्यका लगायत घना बस्ती भएका क्षेत्रहरूमा कोरोना संक्रमणमा वृद्धि भइरहेकोले अस्पतालका बेड उपकरण र स्वास्थ्य कर्मीहरूको अभाव हुने सम्भावना रहेको छ। यसकारण रोग लाग्न नदिनको लागि बेलैमा होसियारी हौ, बुद्धि पुर्याउँ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले भारतीय सीमा क्षेत्रका जिल्लाहरूमा संक्रमणको दर उच्च रहेकाले स्थानीय पालिका तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्नुभयो। नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप 360 जना संक्रमित भएपछि कुल संक्रमितको संख्या 21,750 पुगेको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले आज 6,622 नमूना परीक्षण गर्दा काठमाण्डु उपत्यकामा 87 जना सहित थप 360 जना संक्रमित भएको जानकारी दिनुभयो। यसै गरी आज 233 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्कनेको संख्या 15,399 पुगेको छ। आजसम्म विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा 6,296 जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। यसै गरी आज थप 5 जनाको मृत्यु भएपछि कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 65 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार आज मोरङ रंगेलीका 45 वर्षीय पुरूष, विराटनगरका 45 वर्षीय पुरूष, सर्लाही मलगवाका 65 वर्षीय महिला, धनुषाकी 72 वर्षीय महिला र सप्तरीका 42 वर्षीय पुरूषको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकामा कोरोना भाइरसको जोखिम रहेको भन्दै आज राति 12 बजेदेखि लागू हुने गरी अनिश्चितकालीन लकडाउन हुने भएको छ। कोरोना भाइरसको संक्रमण समुदायमा नफैलियोस् भन्ने उद्देश्यले लकडाउन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। सूर्योदय नगरपालिका क्षेत्रभित्र अति आवश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइनुका साथै अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन नगर प्रमुख राईले आग्रह गर्नुभयो। लकडाउन खुलेसँगै बाँकेमा पुनः कोरोना भाइरसको संक्रमण बढ़दै गएको छ। बढ़ी भीड़भाड़ हुने सरकारी कार्यालय र समुदाय स्तरमै कोरोना फैलिएपछि बाँकेमा कोरोना संक्रमणको जोखिम बढ़दै गएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
यात्रा विवरण नभएका र क्वारेन्टाइन बाहिरका मानिसहरूमा कोरोना संक्रमण दर बढेपछि जोखिम बढ़ेको ठानिएको हो। भीड़भाड़ हुने ठाउँसँगै सेवाग्राहीको बाक्लो उपस्थिति रहने सरकारी कार्यालयहरूमा समेत उल्लेख्य संख्यामा कोरोना पोजिटिभ केस देखिएपछि चिन्ता थपिएको छ। स्थितिलाई थप जटिल हुन नदिन निषेधाज्ञा लगाइएको छ भने एक सातामै बाँकेमा दुई प्रहरी कार्यालय सहित 7 सरकारी कार्यालय सील गरिएका छन्। बाँकेका प्रमुख जिल्लाधिकारी रामबहादुर कुरुम्बाङ
कोविड क्राइसिस म्यानेजमेन्ट समितिबाट चाहिँ पहिला 3 दिन त्यसपछि चाहिँ 4 दिन शनिबार साँझसम्म चाहिँ हामीले निषेधाज्ञा जारी गरेका छौँ। यो अत्यावश्यक सेवा बाहेक सबै सेवाहरू चाहिँ हामीले बन्द गरेका छौँ।
ऱ्यान्डम स्याम्पलिङ गर्दा करिब करिब सबै ठाउँमा पोजिटिभ केस बढ़िरहेकाले बाँकेमा कोविड 19 को अवस्था जटिल बन्दै गएको हो। अहिले समुदाय स्तरबाट बढ़ी भन्दा बढ़ी स्वाबको नमूना संकलन गर्दै रिपोर्ट पोजिटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङ मार्फत नयाँ केस पत्ता लगाउन लागि परेको स्वास्थ्य कर्मीहरू बताउँछन्। लक्षण देखिएका र लक्षण नभएका बिरामीहरूलाई अलग अलग आइसोलेसनमा राखेर उपचार भइरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही
सब कलेक्सन गर्ने ऱ्यापिड स्याम्पलिङ गरेर तुरन्तै आइसोलेसन गर्ने कुराहरूदेखि लिएर आवश्यकता अनुसारको बिरामीलाई छुट्याएर सिम्टोमेटिक छ भने सुशील कोरोना क्यान्सर अस्पतालको उपचार कक्षमा राख्ने, सिम्टोमेटिकलाई पालिकाले र डिसिसिएमसीले स्थापना गरेको आइसोलेसन सेन्टरमा राख्दै आएका छौँ।
पहिलेको तुलनामा कोरोनाका बिरामीहरूमा लक्षण पनि देखिन थालेको छ। कोरोनाको कुनै औषधि र भ्याक्सिन नभए पनि बिरामीमा देखिएको लक्षण अनुसारको औषधि दिएर उपचार गरिरहेको चिकित्सकहरू बताउँछन्। भेरी अस्पताल नेपालगंजका COVID-19 फोकल पर्सन डाक्टर संकेत रिसाल:
हिजो आएका बिरामीहरूमा पनि PCR पोजिटिभ प्लस फिभरहरू थिए, तर हिजोको सिनारियो र आजको सिनारियोमा अलिक फरक के छ भन्दाखेरि पनि हिजो सबै बाहिर मुलुकमा काम गर्ने व्यक्तिहरू क्वारेन्टाइनको थ्रु बोर्डरको थ्रु भर्ना भएका थिए, अहिले हाम्रो कम्युनिटी लेभलमै केही व्यक्तिहरूमा चाहिँ थोरै सिम्टोमेटिक चाहिँ छ।
करिब करिब नियन्त्रणमा आइसकेको कोरोना पछिल्लो समय आवश्यक स्वास्थ्य सावधानी नअपनाउँदा समुदायमा फैलिएकाले थप सजग र अनुशासित हुन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य एवं मौद्रिक नीतिमा उल्लेखित व्यवस्था कार्यान्वयनका विषयमा आज छलफल भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतेउडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज भएको छलफलमा नेपाल राष्ट्र बैंकबाट संचालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र संचालन, लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषयलाई प्रमुख प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। यस्तै घरेलु, साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि खड़ा गर्ने कोषका विषयमा छलफल भएको थियो। छलफलमा अर्थमन्त्री डाक्टर युवराज खतेउडाले नेशनल पेमेन्ट गेटवे सञ्चालन लगायत विषयको यथाशीघ्र कार्यान्वयनका लागि सबै निकायले आफ्नो जिम्मेवारी अनुसार कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगति सहित उपस्थित हुन निर्देशन दिनुभएको थियो। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन भोलि हुने भएको छ। राष्ट्रिय सभा अन्तर्गतका चारवटै समितिका सभापतिहरूको सम्बन्धित समितिको कार्यकक्षमा भोलि दिउँसो 1 बजे हुने निर्वाचनका लागि आज 4 जना उम्मेद्वारहरूले प्रस्तावक र समर्थक सहितको प्रस्ताव दर्ता गराउनु भएको छ। राष्ट्रिय सभाको सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार दिगो विकास तथा सुशासन समितिमा सांसद तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा सांसद परशुराम मेघी गुरूङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद रामनारायण बिडाडी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसद दिल कुमारी रावल थापा पार्वतीले मनोनयन दर्ता गराउनु भएको हो। उहाँहरू यसअघि पनि ती समितिको सभापति हुनुहुन्थ्यो। राष्ट्रिय सभा सचिवालय सिंहदरबारमा आज 11 बजेदेखि 4 बजेसम्म समितिको सभापति पदमा मनोनयन दर्ता गराउनु भएका उम्मेद्वारहरूको अपरान्ह 4:30 बजे नामावली प्रकाशन गरिएको थियो। राष्ट्रिय सभा समिति सदस्य तथा सभापतिको कार्यविधि 2 वर्षमा सक्ने व्यवस्था अनुसार नयाँ सभापतिको मनोनयनका लागि निर्वाचन गर्न लागिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आउनोनलाई आज एक सन्देश पठाउनु हुँदै बेरूतमा शक्तिशाली विस्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आउनलाई विस्फोटमा ज्यान गुमाएका परिवारजन, लेबनान सरकार र त्यहाँका जनताप्रति हार्दिक संवेदना, सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्नुभएको छ। शोकको यस घड़ीमा विस्फोटमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै जारी उद्धारका प्रयास सफल हुने, चाँडोभन्दा चाँडो त्यहाँका अवस्था पूर्ववत रूपमा सामान्य बन्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले लेबनानको राजधानी बेरूतको प्रमुख बन्दरगाहमा विस्फोटबाट भएको धनजनको क्षतिले मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेबनान सरकार र त्यहाँका जनतामा सहानुभूति, संवेदना एवं ऐक्यबद्धता प्रकट गर्नुभएको छ। अस्ति मंगलबार भएको शक्तिशाली विस्फोटमा परि लेबनानमा 137 जनाको मृत्यु हुनुको साथै 5,000 भन्दा बढ़ी घाइते भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी 12 अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। ती उडान मार्फत 1466 नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। कोविड-19 महामारीका कारण विदेशमा अल्पत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडान मार्फत उनीहरूलाई स्वदेश फर्काएको हो। रूकुमको चौरजहारी अस्पतालमा सर्पले डसेका बिरामीहरूका लागि अति आवश्यक पर्ने एन्टी स्नेक भेनम औषधि र रेबिज भ्याक्सिनको अभाव भएको छ। वार्षिक 20-30 जना सर्पले डसेका बिरामी आउने चौरजहारी अस्पतालमा एन्टी स्नेक भेनम औषधिको अभाव भएपछि अस्पतालले बिरामीहरूलाई नेपालगंज लगायत अन्यत्र अस्पतालहरूमा रिफर गर्नु परेको चिकित्सकहरूले बताएका छन्। सिन्धुपाल्चोक जिल्लामा अविरल वर्षाका कारण अषाढ़ यता 20 जनाको ज्यान गइसकेको छ भने 21 जना अझै बेपत्ता छन्। अव्यवस्थित र अवैज्ञानिक ढंगबाट सड़क बनाइनु, नदी तटीय क्षेत्रमा बस्ती रहनु र चीनको स्वशासित क्षेत्र तिब्बतका साना ठूला तालहरू बेला बेलामा विस्फोट हुनु लगायतका कारणले सिन्धुपाल्चोकमा बढ़ी प्राकृतिक विपत्ति आउने गरेको छ। सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
अविरल वर्षासँगै खसेको पहिरोमा परि जिल्लाको पश्चिमी क्षेत्र बेलम्ची बजारमा गएको सोमबार 8 मजदूरको ज्यान गयो। सोही राति पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पोर्दा 2 जनाको मृत्यु भयो। यसअघि साउन 25 गते बारबिसी गाउँपालिका जम्बु स्थित खहरे खोलामा बाढ़ी आउँदा 2 जनाको ज्यान गयो भने 17 अझै बेपत्ता छन्। पछिल्लो 3 हप्ताको विवरण दिनुहुँदै प्रहरी नायक उपरीक्षक माधव प्रसाद काफले,
सिन्धुपाल्चोकमा असारबाट यतातिर चाहिँ मृतक 20 जना, घाइते 13 जना, बेपत्ता 21 जना भएका छन्। बेपत्ताहरूको चाहिँ अब अहिले खोजी कार्य भइरहेको छ।
हरेक वर्षायामसँगै सिन्धुपाल्चोकले प्राकृतिक विपत्ति छेल्दै आएको छ। बाढ़ी पहिरोबाट मात्र खरबौंको धनमाल क्षति हुनका साथै प्रत्येक वर्ष ठूलो संख्यामा मानवीय क्षति पनि हुँदै आएको छ। अधिकांश बस्तीहरू नदी तटीय क्षेत्रमा रहनु, अवैज्ञानिक तरिकाले बाटो खन्नु र पोखरापछि अत्याधिक वर्षा सिन्धुपाल्चोकमा हुने भएकोले पनि मनसून शुरू भएसँगै प्राकृतिक विपत्ति छेल्नु परेको भूगर्भविदहरूको भनाइछ। भूगर्भविद श्री कमल दुवेद,
गहिरेकै जाने पहाड़ अघिकै जाने, त्यो कारणले गर्दाखेरि पहाड़ चाहिँ अब भिरालो पञ्चायत बढ्दै जाने भयो नि त। त्यही क्षेत्रमा फेरि धेरै पानी पर्ने कारणले पनि पहिरोको प्रकोपहरू चाहिँ त्यहाँ धेरै भएको भन्ने हो। अब त्यसमाथि थप के छ भने कि पद्मा डुलादेखि लिएर सानातिनासम्म सिन्धुपाल्च यी सबै जोखिमहरूले गर्दाखेरि चाहिँ अलिकति भूगर्भिक जोखिमको हिसाबमा सिन्धुपाल्च बढी जोखिमपूर्ण नै देखि।
बाढ़ी पहिरो आउनु प्राकृतिक प्रक्रिया भए पनि यसको प्रभावलाई न्यूनीकरण गर्न जथाभावी सड़क लगायत भौतिक संरचना निर्माणलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ। फेरि भूगर्भविद वेदी,
अव्यवस्थित रूपमा अवैज्ञानिक रूपबाट निर्माण कार्यहरूले जथाभावी गरेर पनि यो अहिले प्रकोपहरू बढेका छन्, यसमा एकदम सचेत हुनुपर्छ।
प्राकृतिक प्रकोपबाट प्रताडित हुन बाध्य सिन्धुवासीका लागि स्थायी समाधानको विकल्प छैन। यसका लागि केन्द्रीय स्तरबाट नै दीर्घकालीन नीति तथा कार्यक्रमको आवश्यकता त छँदैछ, यस बाहेक स्थानीय आफै पनि सचेत हुनुपर्ने देखिन्छ। जीवन श्रेष्ठ रेडियो नेपाल चौतारा।
रिपोर्टपछि अब केही अन्तर्राष्ट्रिय समाचार। लेबनानको राजधानी बेरूतमा भएको विस्फोटको घटनामा गम्भीर लापरवाही भएको भन्दै आम नागरिकले सरकारको काम कार्यवाहीप्रति तीव्र आक्रोश पोखेका छन्। लेबनानका राष्ट्रपति मिसेल आउनेनले असुरक्षित रूपमा वर्षोदेखि गोदाममा थन्काइएको घातक एमोनियम नाइट्रो नामक रसायन विस्फोटका कारण दुखद घटना भएको भन्दै जिम्मेवार व्यक्तिमाथि कार्यवाही हुने बताउनु भए पनि आम नागरिकले सरकारमाथि नै प्रश्न उठाउन शुरू गरेका छन्। बेरूतमा हिजो भएको भीषण विस्फोटमा परि कम्तीमा 137 जनाको मृत्यु हुनुका साथै 5,000 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन्। लेबनानको सरकारले अहिले पनि भग्नावशेष पन्छाउने कार्य भइरहेको जनाएको छ। राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा विवादित भूमि कश्मीरको विषयमा तेस्रो पटक छलफल भएको छ। पाकिस्तानको आग्रामा विश्वको सर्वोच्च संस्था सुरक्षा परिषदमा कश्मीर मामिलामा छलफल भए पनि राष्ट्रसंघले कश्मीरका सम्बन्धमा कुनै आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको छ। भारत प्रशासित कश्मीरको लागि दिएको विशेष दर्जाको सुविधा हटाएर भारत सरकारले कश्मीरलाई केन्द्र सरकारको अधीनमा राख्न भएको निर्णयबाट त्यहाँका बहुसंख्यक मुसलमानको अधिकार कुण्ठित भएको तर्क गर्दै आएको पाकिस्तानले कश्मीरी जनताले आम निर्वाचनको अधिकार पाउनुपर्ने जिकिर गर्दै आएको छ। जापानको हिरोसीमामा पहिलो आणविक बम प्रहार भएको 75 वार्षिक कार्यक्रमको आज सम्झना गरिएको छ। दोस्रो विश्वयुद्धको अन्त्यताका सन् 1945 अगस्त 6 तारीकका दिन अमेरिकाले प्रहार गरेको पहिलो आणविक बमबाट तहस नहस भएको हिरोसिमामा आणविक बमका कारण तत्काल 1,40,000 नागरिकको मृत्यु हुनुका साथै आणविक बमको विकिरणबाट पछि हजारौं व्यक्तिले ज्यान गुमाएका थिए। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 7,12,000 नाघिसकेको छ। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या 1,90,49,000 भन्दा बढ़िरहेको छ भने संक्रमित मध्ये 1,22,000 भन्दा बढ़ी मानिस कोरोना मुक्त भएका छन्। विश्वकै कोरोना प्रभावित देशहरूको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा हालसम्म 19,96,000 भन्दा बढ़ी संक्रमित रहेका छन्, जसमध्ये 41,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
वाणिज्य तथा आपूर्ति संरक्षण विभागको अनुगमन टोलीले बढ़ी मूल्य लिने, बिल बिजक जारी नगर्ने र व्यवसाय दर्ता नगरी कारोबार गर्ने व्यवसायीलाई कार्यवाही गरेको छ। तोकेभन्दा बढ़ी मूल्य लिने लाजिमपाट स्थित मुगल एम्पायर मल्टी क्युसिन रेस्टुरेन्ट र बिल बिजक जारी नगर्ने तथा म्याच सकिएको सामान समेत बिक्री गर्ने भक्तपुरको मध्यपुर ठिमी स्थित झिंगु फार्मेसीलाई 2,2,00,000 रूपियाँ जरिमाना गरिएको विभागले जनाएको छ। यसै गरी व्यवसाय दर्ता नगरी कारोबार गर्ने मदन कार्कीको खाद्यान्न पसल र बुढा नीलकण्ठ मिनरल वाटर प्रालीलाई 50,000 रूपियाँ जरिमाना गरेको छ। यस्तै खरिद बिल प्रयोग नगरी कारोबार गर्ने भक्तपुर ठिमीको गुड मर्निङ स्टोरलाई 20,000 रूपियाँ जरिमाना गरेको विभागले जनाएको छ। जनता आवास कार्यक्रम अन्तर्गत जुम्लाका 8 स्थानीय तहमा दलित बस्तीका 250 घर परिवारले नयाँ घर पाएका छन्। कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत अति गरीब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो। पूर्वाधार विकास कार्यालय मार्फत आर्थिक वर्ष 2076-77 8,40,00,000 रूपियाँको लागतमा सो घर निर्माण गरिएको हो। स्थानीय जड़ीबुटी सहकारी संस्थाले पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरू गरेको छ। करिब 15 अघि स्थापना गरिएको उद्योगबाट स्थानीय सहकारीले तितेपातीको तेल उत्पादन शुरू गरेको हो। पानीको बाफबाट मेसिनको प्रयोग गरी तितेपातीको तेल निकाल्न थालिएको र प्रति लिटर 10,000 रूपियाँ सम्ममा तेल बिक्री गर्न सकिने सहकारीका अध्यक्ष झपेन्द्र जीशीले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
कोरोना भाइरसका कारण करिब 4 अन्तर्राष्ट्रिय क्रिकेट ठप्प जस्तै बन्यो। यो बीचमा आईसीसीले नयाँ वरिता पनि सार्वजनिक गरेन। पछिल्लो पटक भने आईसीसीले लामो समयपछि वरिता निकालेको छ। आईसीसीले पछिल्लो पटक सार्वजनिक गरेको एक दिवसीय वरितामा ब्याटिङ, बलिङ र अलराउन्डरमा नेपालबाट 100 भित्रका एकजना पनि परेका छैनन्। टीमको वरितामा भने नेपाल 16 स्थानमा यथावत छ। अन्तिम पटक मे महिनामा रिलिज भएको वरितामा नेपाल 16 स्थानमा थियो। नेपालले अहिले 18 रेटिङ पाएको छ। तर खेलाड़ीको व्यक्तिगत वरिताका हकमा भने यति बेला कुनै खेल नहुँदा खेलाड़ी 100 भित्र पनि पर्न सकेका छैनन्। टी20मा नेपाल 15 स्थानमा यथावत छ। तर व्यक्तिगत खेलाड़ीका हिसाबले नेपालका 4 खेलाड़ी विभिन्न विधामा वरिताको 100 भित्र रहेका थिए। तर अहिले पारस खड्का र सन्दीप लामिछाने मात्र यो वरितामा छन्। यसअघि अलराउन्डरमा पारस सुम्पाल शीर्ष 100 भित्र रहेका थिए। बलिङमा सुम्पाल, सन्दीप र करण केसी शीर्ष 100 पुगेका थिए। तर अहिले एक दिवसीय बलिङमा 3 खेलाड़ी 100 भित्र छैनन्। ब्याटिङमा अहिले पारस मात्र 100 भित्र रहेका छन्। उनी हाल 75 स्थानमा छन्। बलिङमा यसअघि सोमपाल, करण केसी पनि अटेका थिए। तर अहिले सन्दीप 84 स्थानमा छन्। बरु अरू खेलाड़ी सूचीमा छैनन्। अलराउन्डरमा पनि नेपालका कुनै पनि खेलाड़ी सूचीमा पर्न सकेका छैनन्। जति अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो त्यति खेलाड़ीको वरियता बढ़ने वा घट्ने हुन्छ। तर प्रतियोगिता नै नभएपछि त्यसको प्रत्यक्ष असर उनीहरूको व्यक्तिगत वरियतामा देखिएको छ। राष्ट्रिय क्रिकेट टोलीले भदौ 1 गर्ने भनेको बन्द प्रशिक्षण तत्काल नहुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले भदौ 1 प्रशिक्षण थाल्ने र 22 24 खेलाड़ी प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो। प्रशिक्षणकै लागि ट्यू मैदानभित्र परिसरमै क्वारेन्टाइन खाना र बस्ने व्यवस्था गर्ने जनाएको थियो। खेलाड़ी र ट्यू मैदानका सबै कर्मचारीको कोरोना प्रशिक्षण पीसीआर गर्ने बताए पनि अन्तिम मागन नगर्ने जनाएको छ। व्यवहार क्यानले आगामी 2 प्रशिक्षण गर्न नसकिने जनाएको छ। नेपाली राष्ट्रिय फुटबल टीमका खेलाड़ीको कोरोना प्रशिक्षण 28 भित्र सक्ने तयारी अखिल नेपाल फुटबल संघ एन्फाको रहेको छ।
अब मौसम आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका एक दुई स्थानहरूमा भारी वर्षा समेत हुन सक्ने भएकोले नदीमा पानीको बहाव बढ़ने, पहाड़ी क्षेत्रमा भूच्छे हुने, पहिरो जाने, सड़क तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। काठमाडौँ उपत्यकामा बैठक, गोष्ठी तथा जमघटका कार्यक्रम नगर्न सरकारी तथा गैर सरकारी संघ संस्थालाई स्वास्थ्य मन्त्रालयको आग्रह। आज थप 360 जनामा कोरोना भाइरसको संक्रमण, 5 जनाको कोरोना संक्रमणबाट मृत्यु। आगामी भदौ 1 गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने अवस्था बनि नसकेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेवड़ाको भनाई। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरूको भोलि निर्वाचन हुने। र लेबनानको राजधानी बेरूतमा भएको विस्फोटमा गम्भीर लापरवाही भएको भन्दै सरकारका काम कार्यवाहीप्रति नागरिकहरूको तीव्र आक्रोश। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।